वेरी एफएम रेडियो वेरी एफएम
रेडियो वेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज छैटौं प्रदेशमा रहेका जिल्ला विकास समितिले गत आर्थिक वर्षमा 60% विकास बजेट मात्र खर्च गरे जनशक्ति र जनस्रोत साधनको कमीले थोरै खर्च भएको दावी
राजनीतिक दलहरू बीच सहमति भए चैतमै स्थानीय निर्वाचन गराउन सकिने प्रमुख निर्वाचन आयुक्तको भनाई मिति तोक्ने अधिकार आयोगलाई दिन माग
आइएसले इराक स्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गर्यो
र सातौं राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा भोलिबाट जिल्ला स्तरीय छनौट प्रतियोगिता हुँदै पहिलो दिन फुटबल क्रिकेट र त्योक्वान्डो लगायतका खेलहरू हुने हिमाल पहाड तराई कोही छैन पराई साँझको भेरी खबरबाट सुचित्रा गौतम र मधुबन विशेषको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np र मोबाइल एप्लिकेशनमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा छैटौं प्रदेशमा रहेका जिल्ला विकास समितिले गएको आर्थिक वर्षमा समग्रमा 60% मात्रै विकास बजेट खर्च गरेको पाइएको छ स्थानीय विकास मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा गरेको प्रगति समीक्षा गोष्ठीमा 60% मात्रै विकास बजेट खर्च भएको पाइएको हो आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्दै छैटौं प्रदेशका जिल्ला विकास समितिहरूले विभिन्न कारणले गर्दा सबै विकास बजेट खर्च गर्न नसकेको बताएका छन् ढिलो गरी अख्तियारी आउनु जनशक्तिको अभाव स्रोत साधनको कमी लगायतका विभिन्न कारणले गर्दा सबै बजेट खर्च हुन नसकेको जीविसहरूले जानकारी दिएको स्थानीय विकास मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटीले बताउनुभयो उहाँले जीविसहरूले 60% र नगरपालिकाहरूले 90% विकास बजेट खर्च गरेको पाइएको जानकारी दिनुभयो छैटौं प्रदेशका नयाँ नगरपालिकामा जनशक्तिको अभाव रहेको स्थानीय विकास अधिकारीले एकल जिम्मेवारीमा तर दलीय सहमतिमा काम गर्नुपर्ने बाध्यता साना योजनाहरूको संख्या अत्याधिक जस्ता समस्या रहेको बताइएको छ यस प्रदेशमा रहेको वीरेन्द्रनगर नगरपालिका बाहेकका अन्य नगरपालिकाहरूको वार्षिक आमदानी नगण्य रहेको समेत बताइएको छ गोष्ठी समापन कार्यक्रममा क्षेत्रीय प्रशासक हगराज बराले समीक्षाको लागि मात्रै समीक्षा गर्न नहुने भन्दै परिणामसहितको समीक्षा गर्नुपर्नेमा जोड़ दिनुभयो
प्रमुख निर्वाचन आयुक्त अवधि प्रसाद यादवले राजनीतिक दलहरूबीच सहमति भए चैतमा स्थानीय निर्वाचन गराउन आयोग तयार रहेको बताउनु भएको छ नेपालगंजमा पत्रकारसँग कुरा गर्दै उहाँले स्थानीय तहको निर्वाचनको लागि आयोग आन्तरिक र प्राविधिक हिसाबले तयार रहेको बताउनुभयो निर्वाचन गर्न आवश्यक पर्ने 5 कानूनको मस्यौदा सरकारलाई पठाइसकेको भन्दै उहाँले राजनैतिक सहमति जुटे चैतमा स्थानीय निर्वाचन गराउन सकिने बताउनुभयो राजनैतिक प्रतिबद्धता भए 2074 माघ 7 भित्र सबै तहको निर्वाचन गरिन सकिने भन्दै उहाँले राजनैतिक निर्णय गरेमा 90 120 दिनमा आयोगले निर्वाचन गराउन सक्ने दावी समेत गर्नुभयो राजनैतिक दलले सहमति कायम गरेर निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै दिनुपर्ने उहाँको भनाइ छ प्रमुख निर्वाचन आयुक्त यादव यसअघि निर्वाचनमा खर्च विवरण नबुझाउने राजनैतिक दल तथा उम्मेद्वार विरूद्ध आयोग कडा रूपमा प्रस्तुत हुने चेतावनी समेत दिनुभयो
बर्दियामा हालसम्म हदबन्दी भन्दा बढ़ी भएको जग्गा करिब 25,260 बिघा जफत गरिएको छ भूमि सुधार कार्यालयका अनुसार जफत गरिएको जग्गा भूमिहीन सुकुम्बासी जोताहा किसान र मोहीलाई न्यूनतम राजस्वली बिक्री वितरण गरिएको छ त्यसमध्ये मोहीलाई 5,159 बिघा गैर मोहीलाई 19,797 र 25 सामुदायिक विद्यालयलाई 48 बिघा जग्गा दिएको भूमि सुधार अधिकृत नरहरि तिवारीले बताउनुभयो विक्रमसम्म 2059 सालमा सरकारले 11 बिघा भन्दा बढ़ी जग्गालाई हकबन्दी कायम गर्न भूमि सुधार तथा व्यवस्था विभागलाई निर्देशन दिएको थियो त्यो बेला जिल्लामा 11 बिघामाथि जग्गा राखेको संख्या उल्लेख गरिएको थियो
अहिले स्थानीय तह पुनर्संरचनाको प्रक्रिया शुरू भएको छ गाउँपालिका र नगरपालिका गरी 563 स्थानीय संरचना बनाउने गरी पुनर्संरचना आयोगले काम अघि बढाएको छ। प्रस्तावित गाउँपालिका र नगरपालिकाको संख्या जिल्ला स्तरमा गठन भएको प्राविधिक छनौट समितिले तयार बनाएको आयोग बुझाएका छन्। तर आयोगले तोकेका स्थानीय तहको संख्याबारे प्रमुख दलहरूबीच कुरा नमिल्दा नयाँ संरचनामा कर्मचारी व्यवस्थापन लगायतका विभिन्न जटिलता देखिएका छन्। यसै सन्दर्भमा स्थानीय विकास मन्त्रालयका सहसचिव तथा अनुगमन महाशाखाका प्रमुख मधुसूदन पुडासैनीसँग नयाँ संरचना कर्मचारी व्यवस्थापन 6 नम्बर प्रदेशको समृद्धिको आधार लगायतका विषयमा कुराकानी गरेका छौं। हाम्रा साथी प्रकाश पन्थले सहसचिव पुडासैनीलाई नयाँ संरचनामा कर्मचारी व्यवस्थापन कसरी गर्नुहुन्छ भनी सोध्नु भएको छ।
क्रमचारी तह हटाएर भन्छ भने नेपाल सरकारको अब संसदीय निकायहरूको प्रदेश स्थानीय तह हो, गाउँपालिका नगरपालिका, ती ठाउँमा कर्मचारी खाली हुनु हुँदैन र केन्द्र सरकारका कर्मचारीको हकमा ती प्रदेशहरूमा सेवा सुविधा केन्द्र सरकारका पाउने गरी ती कर्मचारी भरमा दियो भने के हुन्छ, उतारमा चाहिँ फाल्टो हुन्छ, खाली दिमाग शैतानका घर। स्थानीय निकायमा जनशक्तिको अभाव नहुनु दिनका लागि यहाँका जनप्रतिनिधिहरू पुग्दैन, मान्छे भइरहेको मान्छे पुग्दैन भने केन्द्रले मान्छे फर्काउनु पर्छ, नपुगेर मान्छे मात्रै फर्काउनु पर्छ।
अहिले हेर्दाखेरि बजेटको फ्लो पनि गाविस नगरपालिकाहरूमा बढिरहेको छ, कर्मचारीको अभाव, बजेट अनुसारको त्यो काम पनि भएको देखिन्न, अब यसलाई कसरी
म्यानेजमेन्ट गर्नु? बजेट सँगसँगै स्थानीय तह दिने तिनवटा कुरो, फन्ड फङ्सन र फङ्सनालिटी, स्रोत दिनु पर्यो, काम दिनु पर्यो, कामहरू सम्बन्ध दिनु। अहिले हामीले के दियौँ, काम गर्नु भन्यौँ, स्रोत पनि दियौँ, फङ्सनालिटी दिएनौँ, म्यान पावर दिएनौँ। हजुर, अहिले दिएको पैसाले त्यो कारण सदुपयोग नभएको कारण त्यो तपाईँलाई फिल पनि भएको किनभने गाइडले गरे पनि केही ठाउँ गरे पनि कसरी गरेर केही पनि छैन। र त्यो अर्को चाहिँ उसले क्वालिटिफेन्ट गर्छ, केही गाइड मर्ज भएर गाउँपालिका बन्ला नगरपालिका बन्ला, यी ठाउँमा कर्मचारीको अभाव हुँदैन।
अहिले हेर्दाखेरि जुन नगरपालिकाहरूको प्रस्ताव गरिएको छ त्यसमा गाउँपालिका र नगरपालिका बिच केही भिन्नता पनि छैन कि? कतिपय नगरपालिका र यस्ता नगरपालिका छन् कि जहाँ अहिलेसम्म सडकले छुवा छैन, बत्तीले छुवा छैन, खाने पानीको सुविधा छैन, यस्तो बेला गाउँपालिका र नगरपालिका बिच के फरक भयो?
अब यो आएको कामको मापदण्ड विषयमा तपाईँ यहाँ मैले भन्नु त आएको केही कुरो हुन्छ मैले भन्नु मिल्दैन। तर नगरपालिकाहरू छ सहरमा गाइसकेर प्रस्तावित ठाउँ, गाउँपालिका नगरपालिकाहरूमा काम कारण ठुलो पनि केही अधिकार नगरपालिका बढी छ, तर गाउँपालिकालाई पनि जुन अधिकार दिने प्रस्ताव छ त्यो अधिकार हेर्दा गाउँपालिकाले काम अनुसार भने धेरै काम हुन्छ। गाउँपालिका नगरपालिकालाई कानुन अधिकार पनि छ, कानुन तर राम्रो कानुन अधिकार चाहिएन, त्यहाँको विकास गर्न राम्रो डिल चाहिएन, हामी सफल मान्छे सफल गर्न छ। यी निकायहरूमा कर्मचारी भएन भने कहिले यहाँले भन्नुहुन्छ 14 नगरपालिका 6 कर्मचारी चलिरहेको छ, त्यस्तै हुनुहुन्छ कहाँ चल्छ? समस्या तपाईँ हेर्नुभएको छ, हामीलाई पनि अप्ठ्यारो रहेको छ, 6 कर्मचारी छ, त्यसले के काम गर्छ?
पहिला यस्ता किसिमका समीक्षा गोष्ठीहरू क्षेत्रीय स्तरमा हुने गर्थे, अहिले प्रदेश संरचनाको अध्ययन प्रदेश स्तरीयमा भइरहेको छन्। यो प्रदेशका जुन प्रदेशमा रहेका जुन जिल्लाहरू छन् यी जिल्लाहरूले आफ्नो वार्षिक प्रगति प्रतिवेदन पनि प्रस्तुत गरे, सबैको सबैले सुन्नु पनि भयो, हेर्नु पनि भयो। अब बजेट अनुसारको काम भएको पाउनु भयो या भएको छैन, यता जति हुनुपर्ने हो त्यो भएको छैन, के पाउनुपर्छ?
प्रगति विवरण भएको देखि र कर्जाको उपस्थिति हेर्दा मैले भित्तलो पातल देखाएको थिएँ, दुर्गम क्षेत्रहरूमा चाहिँ आशा रूपमा चाहिँ मैले मेरो आफ्नो आत्माले भन्दाखेरि जति काम हुनु पर्थ्यो त्यो रेसियोमा काम नगएको जनसित कर्चाई नबसेको अवस्था छ। र मैले अहिले अहिले भनिसकेँ कर्चाई जबसम्म हामी फिल्ममा बसाउँछौँ तबसम्म काम गर्छ।
बजेट अनुसारको प्रगति हुन सकेको छ कि छैन? जुन किसिमको बजेट अनुसारको विकास हुनु
सक्छ, बजेट अनुसार खर्चै भएको छ तपाईँको, कतिपय ठाउँमा खर्चै गर्छ होइन, म्यान पावर छैन, गर्ने म्यान पावर हो, कति वर्ष पनि राउन्ड त खर्च हुन सकेको छ, ओभरअल मात्रको बजेट पनि 60% मात्रै खर्च भयो विकास बजेट।
जस्तो सबैले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो, केही समृद्धिका आधारहरू पनि त प्रस्तुत गर्नुभयो होला यो क्षेत्रको, यो क्षेत्रमा के देख्नु भएको छ समृद्धिको आधार?
छैटौँ प्रदेशको जलस्रोत हो, यहाँ ठुल्ठुलो नदीहरू छन्, कर्णाली यहीँ पर्छ, धेरै छ, यी खालका ठुलो नदीहरू यहाँ छ, नेपालको पहिलो आयो जलविद्युत हो, दोस्रो चाहिँ क्षेत्र जलविद्युत क्षेत्र पनि हो, कर्णाली अञ्चलको केही जिल्लाहरू त पुरै जलविद्युत छ, अर्को टुरिज्म पनि हो, यदि ट्रेकिङ ट्रेल बनाउने हो भने यो ट्रेकिङ ट्रेल भन्दा राम्रो ट्रेल पनि छ क्षेत्रको क्षमतालाई मैले अलिकति सुधार्ने हो भने छिटो धरि पर्छ भन्छ।
त्यो विजयनगर नगरपालिका छ, त्यो पुरानो नगरपालिका पनि हो, अब नयाँ बनेका कतिपय नगरपालिकाहरूमा अग्निनियन्त्रण यन्त्र आइसकेको अवस्था छ, यो नगरपालिका नमागेर हो कि अथवा दिन नचाहेर हो कि, किन अहिलेसम्म एउटा उसमा
दमकलको सवालमा मैले भनिहालेँ, सुर्खेतको जो दमकल चाहिन्छ हिजोकै कुरामा कुरो उठिसकेको छ र हामीले राज्य मन्त्री पनि फिल गर्छौँ, सायद यसपालिको बजेटमा सुर्खेत नछुट्ला, यो त तपाईँको आगलाई हुने ठाउँ पनि हो, र फेरि यो ठुलो हाट पनि छ, यहाँ बस्ती पनि बाक्लो छ, यसले कभरेज पनि सबै एरिया गर्न सक्छ, सायद केही प्राविधिक त्रुटि होला भनेर अब सबै शाखाको मतलब विभिन्न महाशाखाले गर्ने आफ्नो काम हुन्छ, सबै महाशाखाको जवाब छैन, केही प्रायः त्रुटि होला, तर पनि हाम्रो फिल्ममा चुर्खेत चाहिँ दमकलबाट कसरी छुट्यो भनेको चाहिँ हिजो ध्यानकर्षण चाहिँ भएको छ।
उहाँ हुनुहुन्थ्यो स्थानीय विकास मन्त्रालयका सहसचिव मधुसूदन बुढाकोटी भेरी खबरसँग कुराकानी गर्दै। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने विश्राम।
छैटौं प्रदेशमा रहेका जिल्ला विकास समितिले गत आर्थिक वर्षमा 60% विकास बजेट मात्र खर्च गरे, जनशक्ति र स्रोत साधनको कमीले थोरै खर्च भएको दावी। राजनीतिक दलबीच सहमति भए चैतमै स्थानीय निर्वाचन गराउन सकिने प्रमुख निर्वाचन आयुक्तको भनाई, मिति तोक्ने अधिकार आयोगलाई दिन माग। आईएसले इराक स्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गर्यो र सातौं राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा भोलिबाट जिल्ला स्तरीय छनौट प्रतियोगिता हुँदै पहिलो दिन फुटबल, क्रिकेट र तेक्वान्दो लगायतका खेल शुरू हुने। यी हुन् आजका मुख्य खबरका शीर्षकहरू।
तपाईं अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। रोल्पाको जलजला बहुमुखी क्याम्पसले महायज्ञबाट उठेको रकमको विवरण सार्वजनिक नगरेको भन्दै दाताहरूले आपत्ति जनाएका छन्। क्याम्पसले एक वर्षसम्म पनि रकम सार्वजनिक नगरेको भन्दै उनीहरूले मुद्दा दिने चेतावनी दिएका छन्। गत वर्ष असोज 3-10 गतेसम्म जलजला बहुमुखी क्याम्पसमा स्नातक कक्षा सञ्चालन गर्ने तथा अक्षयकोष स्थापना गर्ने भन्दै धार्मिक महोत्सव सञ्चालन गरिएको थियो। धार्मिक महोत्सवमा नगद जेन्सी गरी 2 करोड़भन्दा बढी रकम उठेको भए पनि अहिलेसम्म हिसाब किताब सार्वजनिक नहुँदा दाताहरू रिसाएका छन्। महोत्सवमा 1,91,000 नगद दान गरेका खड्गबहादुर खत्रीले उठेको रकम अविलम्ब सार्वजनिक गर्नुपर्ने बताउनुभयो। स्नातकोत्तर तहको पढाइ हुने आशामा चन्दा दिए पनि अहिलेसम्म पनि स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्नेबारे कुनै प्रक्रिया अघि नबढाएको चन्दादाताहरूको गुनासो छ। यता क्याम्पस प्रमुख कृष्णप्रसाद नेउपानेले कबुल गरेका सबै पैसा प्राप्त नभएकोले सार्वजनिक गर्न ढिलाइ भएको बताउनुभयो। क्याम्पसका नियमित खाताहरूमा रकम अभाव भएका कारण शिक्षक कर्मचारीको तलबका लागि महायज्ञको खाताबाट केही रकम सापट्टी स्वरूप खर्च गरिएको उहाँले बताउनुभयो। यस्तै क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रेम प्रकाश समालले हिमाली ट्रस्टबाट केही रकम दिने भनिए पनि रकम आउने नआउने निश्चित नभएकाले सार्वजनिक गर्नमा ढिलाइ भएको बताउनुभयो। महायज्ञमा नगद 1,50,00,000 उठेकोमा 75,00,000 अक्षय कोषमा रकम बैङ्कमा राखिएको छ भने करिब 45,00,000 जति महायज्ञमा खर्च भएको बताइएको छ। बाँकी रकम क्याम्पसले सापट्टीका रूपमा खर्च गरेको अध्यक्ष हमालको भनाइ छ।
रुकुममा 3 स्वेत्तर र 1 विशेष क्षेत्र सहित 10 स्थानीय तह प्रस्ताव गरिएको छ। स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति रुकुमले 10 स्थानीय तह गठन गर्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन केन्द्रमा पठाएको छ। रुकुमले केन्द्रमा पठाएको प्रस्तावमा पुथा, उत्तरगंगा र भूमियालाई स्वेत्त क्षेत्र तथा ठुलीभेरीलाई विशेष स्वेत्त क्षेत्र बनाउन प्रस्ताव गरिएको छ। विशेष स्वेत्त र संरक्षित क्षेत्रहरूमा राजनैतिक अधिकार बाहेक सामाजिक र आर्थिक अधिकार मात्र रहने संविधानमा व्यवस्था रहेको छ। मुसिकोट नगरपालिकामा खलङ्गा, साक, चौखाबाङ, भालाक्चा, छिबाङ र स्यालापाखा गाविसका 3 र 4 नम्बर ओडालाई गाभिएको छ भने यसको केन्द्र खलङ्गा रहनेछ। सिस्ने गाउँपालिकामा सिस्ने गाविस सहित पुवाङ, पोखरा र रुकुमकोटका 1, 2, 3, 5, 6, 7, 8 र 9 नम्बर ओडालाई राखिएको छ। यसैगरी स्यालापाखाका गाविसका 1, 2, 5, 6, 7, 8 र 9 ओडालाई पनि सिस्नेमै राखिएको छ भने यसको केन्द्र रुकुमकोट बनाउन प्रस्ताव गरिएको छ। यस्तै स्यार्पु गाउँपालिकामा पिपल, बाफीकोट, झुला, माग्माका 1, 2, 3, 4, 5, 6 र 9 ओडालाई गाभिएको छ भने दुली गाविसका 4, 5 र 6 ओडा पनि स्यार्पु गाउँपालिकामै राखिएको छ। स्यार्पु गाउँपालिकाको केन्द्र छिनखेतमा प्रस्ताव गरिएको छ। रुकुमको अर्को गाउँपालिका सानीभेरीलाई प्रस्ताव गरिएको छ। सिमली केन्द्र रहने सानीभेरी गाउँपालिकामा सिमली, गरायाला, अर्मा र पूर्तिम काँडाका वडा नम्बर 1, 2, 3, 6, 7 र 8 नम्बर वडाका साथै दुली गाविसका 1, 2, 3, 7, 8 र 9 नम्बर वडालाई पनि राखिएको छ। यसमा रुगा, खारा, मुरा, पेउघा र नुवाकोट गाविसको 3 नम्बर वडालाई समेटिएर त्रिवेणी गाउँपालिका प्रस्ताव गरी यसको केन्द्र सिमुरतु प्रस्ताव गरिएको छ। यस्तै चौरजारी नगरपालिका, खोलागाउँ गाउँ विकास समिति, त्यस्तै नुवाकोट गाविसका 1, 2, 4, 5, 6, 7, 8 र 9 वडा तथा पूर्तिम काँडा गाविसका 4, 5 र 9 वडा समेटेर अर्को स्थानीय तह प्रस्ताव गरिए पनि यसको नाम र केन्द्र भने तोकिएको छैन। यसको टुङ्गो नगर परिषदबाट लगाउने भनिएको छ।
महिनौदेखि खाद्य संकट खेपिरहेका कर्णालीका विभिन्न जिल्लामा चाडपर्वलाई लक्षित गरी चामल ढुवानी सुरु गरिएको छ। नेपालगंज स्थित खाद्य संस्थान अञ्चल कार्यालयले हवाई र स्थलगत मार्गबाट कर्णालीका विभिन्न जिल्लामा चामल ढुवानी गर्न थालेको जनाएको छ। उम्लाको श्रीनगर, सिमीकोट, सार्कीगाडा लगायतका स्थानमा सेनाको हेलिकप्टर मार्फत 300 क्विन्टल चामल ढुवानी गर्ने संस्थानका अञ्चल प्रमुख श्रीमणि खनालले बताउनुभयो। हुम्ला सदरमुकाम सिमीकोटमा 1,200 क्विन्टल चामल जहाजले ढुवानी गरिसकेको उहाँको भनाइ छ। यस्तै डोल्पाको जुफाल र दुनैका लागि छुट्याएको 100 क्विन्टल चामल ढुवानी सुरु भइसकेको कारण चाडपर्वमा अभाव नहुने संस्थानको भनाइ छ। मुगुको सोरुकोटका लागि पनि 180 क्विन्टल चामल पठाइएको खनालले बताउनुभयो।
दोदा नदीमा आएको बाढीका कारण कञ्चनपुरको शंकरपुर गाविसमा 5 परिवार विस्थापित भएका छन्। वर्षाका कारण बाढी गाउँ पस्दा शंकरपुर गाविस 4 का विनोद चौधरी, मीन बहादुर चौधरी, भीम चौधरी, सुन्दर चौधरी र टाकाराम चौधरीको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। डुबानमा परेका स्थानीयवासीलाई प्रहरीले उद्धार गरी नजिकैको बोर्डिङ स्कूलमा राखिएको डीएसपी नयन सिंह कार्कीले बताउनुभयो। कृष्णपुर नगरपालिका 1 दोमिल्लामा स्थानीय धारापानी खोलामा आएको बाढीले 2 परिवार विस्थापित भएका छन्। बाढीका कारण करिब 30 जना भन्दा बढी किसानको धान बालीमा समेत क्षति पुगेको छ। पाक्न लागेको धान बालीलाई बाढीमा आएको बालुवाले पुरेर बगर बनाएको किसानहरूले बताएका छन्।
भेरी खबरमा खबरहरूको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
छैटौं प्रदेशमा रहेका जिल्ला विकास समितिले गत आर्थिक वर्षमा 60% विकास बजेट मात्र खर्च गरे। जनशक्ति र स्रोत साधनको कमीले थोरै खर्च भएको दावी। राजनैतिक दलहरूबीच सहमति भए चैतमै स्थानीय निर्वाचन गराउन सकिने प्रमुख निर्वाचन आयुक्तको भनाई। मिति तोक्ने अधिकार आयोगलाई दिन माग। आइएसले इराक स्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गर्यो। र 7 राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा भोलिबाट जिल्ला स्तरीय छनौट प्रतियोगिता हुँदै पहिलो दिन फुटबल, क्रिकेट र तेक्वान्दो लगायतका खेल हुने। यी हुन् आजका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबरमा खबर संक्षेपमा। मनासलु हिमालको पदमार्गमा गएको पहिरोमा एक विदेशी नागरिक सहित 4 जनाको मृत्यु भएको छ। मनासलु पदमार्ग पर्ने गोर्खाको करौजा गाविस 9 दोबानमा बिहान 8 बजीतिर झरेको पहिरोमा परि एक विदेशी नागरिक सहित 4 जनाको ज्यान गएको हो। पहिरोमा परि स्पेनिस नागरिक सहित गोकर्ण काठमाडौँ बस्ने दोर्जेलामा छिरी शेर्पा र ओखलढुङ्गाकी रञ्जना बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परि गम्भीर घाइते भएका 6 जनालाई फिस्टल एयरको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ पुर्याइएको छ।
नयाँ शक्ति नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक मामिलालाई अन्तर्राष्ट्रियकरण गरिएको भन्दै आपत्ति जनाएको छ। प्रधानमन्त्रीले हालै गरेको भारत भ्रमणको क्रममा जारी गरेको 25 बुँदे संयुक्त विज्ञप्तिमा उल्लेख 7 वटा बुँदामा आपत्ति जनाएको हो। नेपालको संविधान लेखन प्रक्रिया तथा संविधान संशोधन लगायतका विषयमा नयाँ शक्ति नेपालले आपत्ति जनाएको छ। यस्तै संयुक्त राष्ट्रसंघ लगायतका अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा 2 मुलुकको आपसी समन्वयमा काम गर्ने भनी गरिएको प्रतिबद्धताले नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई परित्याग गर्ने गम्भीर मूल भूल भएको भन्दै नयाँ शक्तिले विरोध जनाएको छ।
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले संयुक्त रूपमा पत्रकार आचार संहिता 2073 आज जारी गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा प्रेस काउन्सिल नेपालको 47 वार्षिक उत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्की र महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले संयुक्त रूपमा आचार संहिता सार्वजनिक गर्नुभएको हो। नयाँ आचार संहिता संचार माध्यम र पत्रकारले गर्नुपर्ने 15 र गर्न नहुने 15 बुँदा उल्लेख गरिएको छ। काउन्सिलका अध्यक्ष कार्कीले बल्दिदो पत्रकारितासँग आम संचार माध्यम र पत्रकारलाई थप जिम्मेवार र उत्तरदायित्व बनाउनका लागि नयाँ आचार संहिता जारी भएको बताउनुभयो। नयाँ आचार संहितामा छापासँगै रेडियो टेलिभिजन र अनलाइन माध्यमलाई पनि समेटिएर तयार पारिएको अध्यक्ष कार्कीले बताउनुभयो। नयाँ आचार संहिता जारीसँगै पुरानो पत्रकार आचार संहिता 2060 संशोधन तथा परिमार्जित र 2064 खारेज भएको छ। नयाँ आचार संहितामा बाल बालिका महिला तथा पिछडिएका क्षेत्रका समाचार लेख्दा थप सजग हुनुपर्ने र अनलाइन संचार माध्यमले समाचार प्रकाशित गरेपछि हटाउन नपाउने नयाँ व्यवस्था गरिएको छ।
सुर्खेतको रानीवासमा गैराती परेको अविरल वर्षाको कारण एउटा घर भत्किएको छ। रानीवास गाउँ विकास समिति वडा नम्बर 5 रहेको स्थानीय मदनबहादुर थापाको घर भत्किँदा उहाँको एउटा गोरु र दुईवटा गाई मरेको गाविस सचिव तपप्रसाद कोइरालाले बताउनुभयो। घर भत्किँदा भने मानवीय क्षति पनि भएको छैन।
जाजरकोटमा एक वर्षमा 19 आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ। गत आर्थिक वर्षमा 2072-73 19 आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। चालू आर्थिक वर्षमा 2073-74 हालसम्म 3 आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख हिक्मत बोहराले जानकारी दिनुभयो। आत्महत्या गर्नेमा महिलाको भन्दा पुरूषको संख्या बढ़िरहेको कार्यालयको तथ्याङ्कले देखाएको छ।
भेरी खबरमा अब लागौं विदेशका खबरतिर। बंगलादेशको बरिशाल जिल्लाको सोन्धामा एक नदीमा भएको डुङ्गा दुर्घटनामा परि मृत्यु हुनेको संख्या 18 पुगेको छ। बंगलादेशको राजधानी ढाकाबाट 169 किलोमिटर दक्षिणमा रहेको बरिशाल जिल्लामा भएको यस दुर्घटनामा अन्य 8 बेपत्ता भएका छन्। 2 महिला, 6 बालबालिका र 8 पुरुषको शवलाई जलक्षेत्रबाट निकालिएको अधिकारीहरूले जनाएका छन्। गत वर्ष फेब्रुअरीमा भएको डुङ्गा दुर्घटनामा 69 जनाको मृत्यु भएको थियो।
इस्लामिक अतिवादी समूह आइएसले इराक स्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गरेको छ। इराकको मसुल शहर नजिक रहेका कोयारा एयरबेसमा आइएसले रासायनिक रकेट आक्रमण गरेको बीबीसीले जनाएको छ। आक्रमणबाट कुनै क्षति भने भएको छैन। इराकमा रहेका संयुक्त सुरक्षा फौजमाथि आइएसले पहिलो पटक रासायनिक हतियार प्रयोग गरेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।
भेरी खबरको अन्तिममा एउटा खेल खबर। 7 राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगरमा भोलिबाट जिल्ला स्तरीय सनट प्रतियोगिता हुँदैछ। भोलि पहिलो दिन फुटबल, क्रिकेट र त्योक्वान्दो खेल शुरू हुने जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले बताउनुभयो। प्रतियोगिताको औपचारिक उद्घाटन भने दिउँसो विशेष समारोहको बीच हुने उहाँको भनाइ छ। यही 14 गतिसम्म हुने सनट प्रतियोगितामा 17 खेलमा 800 भन्दा बढी पुरुष र 350 महिला गरी 2100 भन्दा बढी खेलाडी प्रतिस्पर्धा गर्ने जनाइएको छ। खेल खबरसँगै अहिलेलाई साँझको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
छैटौं प्रदेशमा रहेका जिल्ला विकास समितिले गत आर्थिक वर्षमा 60% विकास बजेट खर्च गरे। जनशक्ति र स्रोत साधनको कमीले थोरै खर्च भएको दावी।
राजनीतिक दलहरूबीच सहमति भए चैतमै स्थानीय निर्वाचन गराउन सकिने प्रमुख निर्वाचन आयुक्तको भनाइ। मिति तोक्ने अधिकार आयोगलाई दिन माग।
आइएसले इराक स्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गर्यो।
र 7 राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा भोलिबाट जिल्ला स्तरीय छनौट प्रतियोगिता हुँदै पहिलो दिन फुटबल, क्रिकेट र त्योक्वान्दो लगायतको खेल हुने। हवस् त, अहिलेलाई साँझको भेरी खबरको समय यहीँ सकियो। तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुने नै छ। तबसम्मको लागि सुचित्रा गौतम र मधुबन विषी बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते, शुभ साँझ।